بسم الله الرحمن الرحيم فقال زملوني زملوني آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے چادر اوڑھاؤ چادر اوڑھاؤ, تو گھر والوں نے آپ کو چادر اوڑھا دیا, یہاں تک کہ آپ کے اوپر سے گھبراہٹ دور ہو گئی. پھر آپ نے حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کو پوری بات سنائی اور پوری خبر دی. آپ نے یوں فرمایا اپنے بارے میں, لقد خشیت علی نفسی, مجھے ایسا لگا کہ میں اپنی جان کے بارے میں ڈرنے لگا. یہاں کون سا ڈر مراد ہے؟ نمبر ایک, بعض حضرات کہتے ہیں کہ جنون کے لاحق ہونے کا ڈر, کہ مجھے جنون لاحق ہو جائے گا. نمبر دو, بظاہر اس کی شکل کچھ کہانت سے ملتی جھلتی تھی, کہ کاہن لوگوں کا جس طریقے سے معاملہ ہوتا ہے اس کے ساتھ یہ کچھ ملتی جھلتی شکل صورت تھی, اس لیے آپ صلی اللہ علیہ وسلم کو کہانت کے سلسلے میں ڈر ہو گیا. نمبر تین, گھبراہٹ کی وجہ سے موت کا ڈر ہو گیا. نمبر چار, بیماری کے لاحق ہو جانے کا ڈر. نمبر پانچ, نبوت کے بوجھ کو اٹھانے سے ڈر, کہ بھائی میں نبوت کی ذمہ داری کو ادا نہ کر سکوں, بار نبوت کو اٹھا نہ سکو, اس کا ڈر. نمبر چھ, اس چیز کے اوپر قوم کی طرف سے جو ایزائیں ہوگی اس پر میں صبر نہ کر سکوں, اس کا ڈر. نمبر سات, لوگ مجھے قتل کر دیں گے, اس کا ڈر. اور نمبر آٹھ, اس ایمان اور دین کے خاطر مجھے وطن چھوڑنا پڑے گا, اس کا ڈر. یہ کس مختلف قسم کی توجیحات ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کو اپنی ذات کے بارے میں ڈر لاحق ہوا. تو حضرت خدیجہ نے یکسر جواب دیا اور تمام احتمالات کو منقطع کر دیے, کلا, ہرگز آپ کو ایسا کچھ نہیں ہوگا. یعنی آپ کے اندر جو خوبیاں ہیں, ایک انسانی خدمات کی جو خوبیاں ہیں, اس کی برکت سے اللہ دین دنیا کی آفتوں سے حفاظت کریں گے. تو کلا کا مطلب تھا کہ اے محمد صلی اللہ علیہ وسلم, آپ کی ذات کے بارے میں جو آپ کو ڈر ہے ایسا بالکل نہیں ہوگا. معلوم ہوا کہ ڈرنے والے کو اول مرحلے کے اندر اس طرح کا جملہ کہہ کر کے ڈر تو بھگا ہی دینے کا, کہ جو تم ڈر رہے ہو ہرگز ایسا ہونے والا نہیں. تو اس سے کیا ہوتا ہے, اس کا بوجھ اول مرحلے میں ہلکا ہو جاتا ہے. پھر اس کے اسباب اور علل گنانے کے, واللہ لا یخزیک اللہ ابدا, اللہ کی قسم اللہ تعالیٰ آپ کو کبھی بھی رسوا نہیں کریں گے. اب جو حضرت عائشہ خدیجہ رضی اللہ تعالیٰ عنہا نے قسم کھا کے فرمایا کہ اللہ کبھی آپ کو رسوا نہیں کریں گے, اور اس کے لیے آپ نے بنیاد بنایا حضور کے چند اخلاق عالیہ کو. آگے حضرت خدیجہ نے چند اخلاق گنائے ہیں, اس کا تعلق ہے انسانی ہمدردی سے, کہ جو آدمی انسانیت کے ناطے سے یہ سب کام کاج کرتا ہے اللہ تعالیٰ اس کو ہلاک ہونے سے بچا لیتے ہیں. اس لیے کہ نبوت تو ابھی بھی نہیں ہے, اس لیے یہ شرعی امور ابھی بنے نہیں ہیں, اللہ کے احکام کے اعتبار سے عبادت نہیں بنی ہے. ابھی تو یہ اس مرحلے میں ہے کہ انسانیت کے ناطے سے یہ سب کام نبی کریم صلی اللہ علیہ وسلم کر رہے تھے. جیسے کہ سامری, اتنا بڑا فتنہ اٹھایا, اس نے بت پرستی کا, تو اس لائق تھا کہ اس کو قتل کر دیا جاوے, لیکن حضرت موسیٰ علیہ السلام نے اس کو قتل نہیں کیا. वहाँ वही मुफस्सिरीन हिकमत लिखते हैं कि सामरी ने अगरचे इतना खतरनाक फितना बुत परस्ती का शुरू किया, लेकिन उसके अंदर दो खूबियाँ इंसानियत की थी, एक सखावत और दूसरा खिदमत खल्क। इन दो खिदमतों की बरकत से अल्लाह ने उसको दुनिया में कत्ल की सजा से बचा लिया। तो ये सब इंसानी अखलाक की बातें हैं। कौन कौन सी? नंबर एक, इन्नका लतसीलुर रहीम, आप तो रिश्तेदारियों को जोड़ने का काम करते हो, यानी रिश्तेदार आपसे बेताल्लुक हो या कता ताल्लुक करे, बद ताल्लुकी करे, लेकिन आप रिश्तेदारों के साथ हुस्ने सुलूक करते हो। नंबर दो, आप सच्ची बात बोलते हो, चाहे लोग आपसे झूठ बोले या आपको झूठलावे, लेकिन आप हमेशा सच्ची बात ही बोलते हो। देखो, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ऐलान नबूवत से पहले कभी झूठ नहीं बोले, और यही चीज़ मक्का वालों के लिए बहुत बड़ी दलील होनी चाहिए थी कि भाई जो आदमी इंसान इंसान से झूठ न बोले तो अल्लाह के मामले में वो आदमी कैसे झूठ बोल सकता है। जो इंसान इंसानियत की हमदर्दी में इतने पेश पेश हो तो वो इंसानों को कभी गलत राह पर थोड़े डालेंगे, ये चीज़ उनको सोचने की थी। आगे फरमाया, वताहमिलुल कल, कल के माने दूसरों का बोझ, आप दूसरों का बोझ उठा लेते हो। कल कहते हैं ऐसे बोझ को जो इंसान को तकलीफ देने वाला हो, और अहलो अयाल का खर्चा एक बोझ होता है, इसीलिए उसको भी कल्लुन कहते हैं। कलाला इसी से मुश्तक है, वहुवा कल्लुन अला मौला, वहां भी यही मादा लिया गया है कि अहलो अयाल का खर्चा एक बोझ बनता है, इसीलिए उसको भी कल कहा जाता है। तो आप दूसरों का बोझ उठा लेते हो, इसका एक मतलब ये बयान किया गया कि अहलो अयाल का खर्चा खुशी खुशी उठाते हो, उसको बोझ महसूस नहीं करते हो। इसमें उम्मत को तालीम हो गई कि अहलो अयाल का खर्चा खुशी खुशी उठाने का, उसको बोझ महसूस नहीं करने का, एक माना इसका ये हो गया। नंबर दो, आप ज़ुआफ़ा यतामा अहलो अयाल सब पर खर्च करते हो। ज़ुआफ़ा यतामा अहलो अयाल सब के ऊपर खर्च करते हो, यानी एक आदमी के ऊपर कोई ऐसी जिम्मेदारी है जिसकी बोझ में वो दबा हुआ है तो वो बोझ आप उठा लेते हो कि भाई तेरे घर में घर वालों के लिए खर्चा चाहिए ने, ले मैं जिम्मेदारी लेता हूँ, मैं अनाज पहुँचा दूंगा, तू फुलाने काम के टेंशन में दबा हुआ है ने, ला ये काम मुझे सौंप दे, मैं कर डालूंगा। तो दूसरों के ऊपर जो काम ऐसे हो जो उसके लिए बोझ बने हुए हो, वो बोझ बने हुए काम को अपने ऊपर उठा लेना और खुद वो काम अदा कर देना, ये है वताहमिलुल कल। वतकसीबुल मादूम, एक किरात बगैर वाव के भी आई है, उस सूरत में फकीर का माना होता है। अब तकसीबुल मादूम का एक तर्जुमा देखो, आप मसाकीन के ऊपर खर्च करने के लिए कमाते हो, तकसीबु कमाते हो, अल मादूम जिसके पास कुछ नहीं होवे और वो है फकीर मिस्कीन गरीब, तो आप जो है मसाकीन पर खर्च करने के लिए कमाते हो। अल्लाह के बहुत से बंदे ऐसे होते हैं कि भाई आप क्यों कमाते हो, आपके पास दौलत की क्या कमी है, बस मेरा खर्चा तो पूरा हो जाता है लेकिन कमाता हूँ इसलिए ताकि गरीबों पर मैं खर्च करूँ। तो बहुत से लोग ऐसे होते हैं। नंबर दो, इसका दूसरा तर्जुमा क्या होगा? गरीबों को कमाने में मदद करते हो। वतकसिबुल मादूमा, गरीबों को कमाने में मदद करते हो, دو الگ الگ قرات کے اعتبار سے دونوں الگ الگ معنی نکلے گا. یعنی کوئی غریب کرمانا چاہے تو آپ مدد کر دیتے, بھائی تجھے رکشہ لینے کی ہے چل لے 50,000 پکڑ جا رکشہ لے اور دھندا کر, تجھے بھینس پالنے کی ہے چل لیے پیسے لے بھینس لا اور دھندا کر, گھر میں فالتو بیٹھا مت رہے. تو آپ غریبوں کو کمانے کے اندر مدد کرتے ہو. وَتَقْرِضْ ضَيْفَ, اور مہمانوں کی خاطر داری کرتے ہو, مہمانوں کی خاطر مدارات کرتے ہو. پرانے زمانے میں آج کی طرح ہوٹل ریسٹورنٹ موٹل مہمان خانے مسافر خانے نہیں ہوتے تھے. کوئی پردیسی مسافر آ گیا تو اس کو کسی نہ کسی کو اپنے گھر پہ رکھنا پڑتا تھا. تو جو بھی مہمان آتا نبی کریم صلی اللہ علیہ وسلم ان کی خاطر مدارات کرتے تھے, ان کی جو ہے خدمت کرتے تھے. وَتُعِينُ عَلَى نَوَائِبِ الْحَقَّ, اور تم مدد کرتے ہو حق کے مختلف گوشوں میں, مختلف معاملے کے اندر. نوائب جمع ہے نائبتن کی, اس کا معنی ایک آتا ہے حادثے کے. اب تو اینو علی نوائب الحق کا کیا معنی, یعنی جو حادثہ پیش آوے اس حادثے کے اندر جو لوگ پریشان ہو, اور حق کا مطلب حقیقی حادثہ, واقعی حادثہ, سچا حادثہ, اس کے اندر آپ مدد کرتے ہو. تو جو آدمی کوئی حقیقی سچے واقعی حادثے میں پریشان ہو جاوے آپ اس کی مدد کرتے ہو. جیسے کہ ایک آدمی خود قرض میں دب گیا, بیماری آ گئی نعوذ باللہ, قرض میں دب گیا, تو اس مقروض کی آپ مدد کرتے ہو. یا یہ کہ جو ہے کوئی قدرتی حادثہ آ گیا جس میں وہ آدمی مصیبت زدہ ہو گیا تو آپ اس کی مدد کرتے ہو. معلوم ہوا کہ جو واقعی اس طرح کا حادثہ ہو اس حادثے کے اندر مدد کرنا بہت بڑا ثواب ہے. باقی کسی نے زبردستی کا حادثہ کھڑا کر ڈالا ہو تو اس میں مدد کرنا مستحب نہیں ہے. جیسے کہ خود سے کوئی آدمی جو ہے اپنے ہاتھ پیر کاٹ ڈالے اور کہا کہ بہت تکلیف میں ہوں, خود سے کوئی آدمی گاڑی ٹھوک دے وے کا ایکسیڈنٹ ہوا ہے بہت حالات ہے کچھ مدد کرو میری, یا ایک شاندار دھماکے دار شادی کر ڈالی کروا ڈالی بچوں کی اور قرض ہو گیا, تو اسراف تبذیر ایسی چیز کی وجہ سے کوئی آدمی پریشان ہو, یا یہ کہ جو ہے کوئی آدمی حادثہ خود ساختہ کھڑا کر ڈالے, ایسے موقع کے اوپر مدد نہ کرنا مستحب ہے تاکہ اس کی اصلاح ہوئے وہ سدھرے. تو ایسے موقع پر مدد کرنا مستحب نہیں ہے. ہاں اگر کوئی آدمی اصلاح کی نیت سے کہے کہ بھائی دیکھ سچی پکی توبہ کر سدھر جا, آئندہ کے لیے یہ کر لے وہ کر لے, پھر اس کی کچھ مدد کر دے وے ایسوں کی بھی بغیر سے اصلاح, تو آپ حق کے سچے حادثوں کے اندر مدد کرتے ہو. اور بعض روایتوں کے اندر ایک لفظ اور آیا ہے کہ امانت داری سے آپ کام لیتے ہو, تو عدل امانہ, آپ لوگوں کی امانتیں ادا کرتے ہو. اب دیکھو یہ جتنے بھی کام ہیں یہ اخلاقی انسانی ہیں, اور اخلاقی انسانی انسان کو آفت سے بچانے کا بہترین ذریعہ ہے. اسی لیے یہ سب اخلاقی کام انسان کو لوجہ اللہ کرنا چاہیے. یہاں ایک بات یہ ہے کہ حضرت خدیجہ رضی اللہ تعالی عنہا نے نبی کریم صلی اللہ علیہ وسلم کو اس گھبراہٹ کے موقع پر تسلی دی, یہ ان کی عقل مندی اور سمجھداری کی دلیل ہے کہ شوہر کے اوپر حالات آئے تو انہوں نے کتنے پیارے انداز میں تسلی دی. معلوم ہوا کہ جس کو خوف لائق ہو اس کو امن کے اسباب بیان کر کے جھما دینا, مطمئن کر دینا, یہ بہترین عمل ہے. جو آدمی بیچارہ ڈرا ہو گھبرایا ہوا ہو ان کے اس کو امن کے اسباب بتلا کر کے उसकी घबराहट को दूर करो, ये बहुत अच्छी चीज है। भाई किसी के यहाँ कोई सरकारी नोटिस आ गई, आपने पढ़ी, इसमें कुछ नहीं है, कुछ होगा नहीं, जाओ बैठो, इतना कर लेना, हो जाएगा सब तुम्हारा। और ऐसी तो आती रहती है नोटिस, इसमें कुछ बहुत ध्यान नहीं देने का। बाद लोग जो है ने कागज का शेर बनाते हैं, और बाद लोग शेर को कागज बना डालते हैं, तो बाद लोग कहते हैं अरे ये तो बहुत डेंजर मामला है तुम्हारा, अब तो बिल्कुल तुमको इतना बड़ा पेनल्टी होगी, वरना जेल हो जाएगी और पता नहीं क्या क्या हो जाएगा, घबरा डालते हैं सामने वाले को। ये तरीका गलत है। और इससे एक बात ये मालूम हुई कि ऐलाने नबुवत और अताए नबुवत से पहले हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तबीई तौर पर इंसानी अखलाक से मुजयन थे। और तकरीबन तमाम अंबिया का मामला ऐसा होता है कि उनकी अमानत, सदाकत, खिदमत खल्क से ऐलाने नबुवत से पहले ही लोग बड़े मुतासिर हुआ करते हैं उनकी शख्सियत से। फिर हजरत खदीजा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को वरका इब्ने नौफल के पास ले गई। वरका इब्ने असद इब्ने अब्दुल उज्जा, ये इस्लाम से पहले जाहिलियत के जमाने में ईसाई बन गए थे और इबरानी जबान से अरबी जबान में इंजील को मुंतकिल करते थे। बड़े बूढ़े आदमी थे और हजरत खदीजा रदी अल्लाह ताला अन्हा से उनका खानदानी रिश्ता था, इसलिए कि हजरत खदीजा खदीजा बिनत खुवैलिद बिन असद बिन अब्दुल उज्जा, तो असद में दोनों का नसब मिल जाता था, हजरत खदीजा का और वरका का। आमतौर पर ऐसे मौके पर कोई ऐसी नई चीज पेश आए तो लोग आसमानी किताबों के जानने वालों से रुजू करते हैं कि भाई मैंने ऐसा कुछ देखा, आप कुछ बतलाओ कि इसमें क्या हकीकत है, क्या इसके पीछे राज है। तो उस जमाने में मक्का की सरजमीन के ऊपर आसमानी किताबों के उलूम के हामिल वरका इब्ने नौफल थे, इसीलिए हजरत खदीजा उनके पास लेके चली गई कि ये मेरे रिश्तेदार भी होते हैं और आसमानी किताब का इल्म भी रखते हैं। जाके क्या कहा, ए मेरे चचा के बेटे, ए मेरे चचाजाद भाई वरका, अपने भाई के बेटे से ये बात सुनो। हकीकत में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वरका के भतीजे नहीं होते हैं, लेकिन ये अरबों के मुहावरे के एतबार से हैं कि किसी को भी आवाज देना हो तो कहते हैं ए भतीजे, ए चचाजाद भाई, इस तरीके के मुअज्जज लकब के जरिए से वो लोग खिताब करते हैं। इसलिए ऐसे हमारे उर्फ के अंदर बीवी के रिश्तेदार भी शोहर के और शोहर के रिश्तेदार बीवी के, ये समझे जाते हैं। तो ये वरका हजरत खदीजा रदी अल्लाह ताला अन्हा के चचाजाद भाई होते हैं और हजरत खदीजा हुजूर की जौजा मोहतरमा हैं, तो इस एतबार से भी उर्फी लिहाज से भी या इबन अखीक कह करके खिताब किया हो, ये मुमकिन है। तो वरका ने कहा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को, यबन अखी माजा तरा, वरका बड़े बूढ़े आदमी थे, उन्होंने बतौर इकराम के कितना प्यारा लफ्ज का, भतीजे बतलाओ क्या तुमने देखा। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो देखा था उसकी पूरी खबर वरका को सुनाई, गारे हीरा में जो कुछ हुआ पूरा किस्सा सुनाया। सुनने के बाद हजरत वरका क्या कहते हैं, ओहो भतीजे, ये तो वो नामूस है, नामूस जिसको अल्लाह ने मूसा अलैहिस्सलाम के पास भी भेजा था, ये तो वो नामूस है जिनको हजरत मूसा अलैहिस्सलाम के पास भी अल्लाह ने भेजा था। यानी वहां जो गारे हीरा में तुम्हारे पास कोई आदमी आए, तुमको भींचा, दबाया, पढ़ाया, वो तो नामूस है अल्लाह की तरफ से। नामूस के लोग भी माने आते हैं राजदार के, दूसरा माना आता है मोअतमद अलई के, तीसरा माना आता है भली बात का राजदार, भलाई का राजदार उसको भी कहते हैं। और इन्होंने मुराद लिया फरिश्ते को, चूंकि हर फरिश्ता अल्लाह का राजदार है, अल्लाह का कासिद है, कहा वो तो वो फरिश्ता है जिसको अल्लाह मूसा अलैहिस्सलाम के पास भी भेजते थे। अब सवाल यह है कि हजरत वरका ईसाई थे, फिर भी इन्होंने नाम लिया हजरत मूसा अलैहिस्सलाम का। इनको तो कहना चाहिए था कि ये तो वही जिब्राइल है जो ईसा अलैहिस्सलाम के पास इंजील लेके आते थे, ये क्यों नहीं कहा? और यूं कहा कि जो मूसा अलैहिस्सलाम के पास अल्लाह की तरफ से भेजे जाते थे। नंबर एक, तौरात किताब में अहकाम मुस्तकिल्ला जदीदा थे, जबकि इंजील तो उसका तकमीला थी। इसीलिए जो असल किताब है बतौर अहकाम, उसकी तरफ हजरत वरका ने इशारा किया, और तकमीले वाली किताब इंजील का तस्किरा यहां पर नहीं किया। नंबर दो, हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और हजरत मूसा में बड़ी मुनासबत है, इसीलिए कि हजरत मूसा अलैहि सलाम को फिरौन से मुकाबला हुआ और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भी अबू जहल जैसे फिरौन से मुकाबला हुआ, इसीलिए उसकी तरफ इशारा हो गया गोया इस जुमले के अंदर। नंबर तीन, हजरत मूसा की नबूवत मुत्तफक अलैहि थी, जबकि यहूदियों का एक बहुत बड़ा तबका हजरत ईसा को नबी मानता नहीं था। इस तरह की हिकमत के पेशे नजर हजरत मूसा अलैहि सलाम का तस्किरा किया हजरत वरका ने, लेकिन ये हजरत वरका का देखो कि दिल में कोई तासुब नहीं है, तासुब से उनका दिल पाक है कि खुद ईसाई होने के बावजूद नाम लिया हजरत मूसा अला नबीना अलैहि सलातु वस्सलाम का। या लैतनी फी हाजज़ान, काश के मुझे ताकत और जवानी होती, मैं ताकतवर नौजवान होता। फिहा का माना आपकी नबूवत के दिनों में, आपके ईमान की दावत के दिनों में, काश के मैं ताकतवर नौजवान होता। और ये आरजू वरका की है अपनी ताकत के जरिए आखिरी नबी की मदद करने के जज्बे से। या लैतनी अकून हयन इस युखरिजुका कौमुक, काश के मैं जिंदा होता जबकि आपकी कौम आपको वतन से निकालेगी, काश के मैं जिंदा होता। मालूम हुआ कि वरका ने साबिका आसमानी किताबों में आखिरी नबी की सारी तफसीलात पढ़ रखी थी, इसीलिए इन्होंने ये जुमला कहा कि आखिरी नबी को तो हिजरत भी करनी पड़ेगी, आखिरी नबी को मुखालफत और अदावतों का सामना होगा, ये सब चीजें उनके सामने पेश आएगी। तो जब ये बात सुनी तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हैरत से फरमाया, अव मुखरिजियहुम, क्या मक्का वाले मुझे निकाल देंगे, मुझे हिजरत करनी पड़ेगी? मारे हैरत के हुजूर ने सवाल किया। कौल नाम, वरका ने कहा जी भतीजे, ऐसा होने ही वाला है। उन हजरात के लिए वतन छोड़ के दूसरी जगह जाना एक बहुत बड़ी तकलीफ की चीज समझा जाता था, इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मारे हैरानी के ये सवाल जवाब इरशाद फरमाया। अब तो किसी को हिजरत की सुनाई जाए कि तू पढ़नी शादी करनी लंदन तय ही है तेरे लिए, तो वो तो खुश खुश रात की नींद उड़ जाती है खुशी के मारे। और ये जो है पुराने जमाने के लोग थे बेचारे सीधे साधे के, उनको हिजरत करना गिरानी मालूम होती थी। लम याति रजुलुन कत्तु बिमिस्लि मा जीत बिही इल्ला उदिया, वरका ने कहा कि तुम्हारी तरह कोई शख्स भी शरीयत और नबूवत लेकर के आएगा तो उसके साथ दुश्मनी की जाएगी, दुश्मनी की गई, माजी का सेगा मजूल, यानी आज तक तारीख आलम इस पर शाहिद है कि जो इंसान भी दुनिया के अंदर नबूवत लेकर के आया लोग उसके दुश्मन बन गए। जब तक ऐलाने नबूवत नहीं था वहां तक लोग बहुत मोहब्बत करते थे, ऐलाने नबूवत हुआ कि लोगों ने दुश्मनी शुरू कर दी। हजरत शोएब अलैहि सलाम के वाकिये में किया है कुरान के अंदर, कुंत फीना मरजुअन कबल हाजा, कुंत फीना मरजुअन कबल हाजा, शोएब अलैहिस्सलाम ही का किस्सा चल रहा है ना कि शोएब ये तुम क्या नया ऐलान लेकर के आए एक अल्लाह की इबादत का, इससे पहले तो हमने तुमसे बड़ी उम्मीदें वाबस्ता कर रखी थी कि चलो अपनी कौम के अंदर कोई नॉन जो है कोई नौखेज नौजवान तैयार हो रहा है जो पूरी कौम की खिदमत करेगा, पूरी कौम के साथ अच्छा सलूक करेगा, हमने तो तुमसे बड़ी उम्मीदें वाबस्ता कर रखी थी, ये क्या तुमने तौहीद की दावत और ईमान की दावत की बातें शुरू कर दी। ये दूसरे अंबिया अलैहिस्सलाम के साथ भी ऐसा मामला हुआ, उसी की तरफ ये इशारा है। वही युद्ध रिकनी यौमो का, और अगर मैं पालू उस दिन को, उस दिन को यानी जिस दिन के लोगों को आप ईमान की दावत देंगे, जिस दिन आप लोगों को आपको लोग वतन से निकालेंगे, यानी जिस दिन आप लोगों को ईमान की दावत देंगे और जिस दिन लोग आपसे दुश्मनी करेंगे और मक्का से निकालेंगे, अगर मैं उस दिन को पा लूंगा तो अनसुरु का नसरन मुअज्जरन, तो मैं पूरी कुव्वत और ताकत के साथ आपकी मदद करूंगा, मैं पूरी कुव्वत और ताकत के साथ आपकी मदद करूंगा। ये हजरत वरका ने कहा, लेकिन वो तो चिराग सहर थे, रात के आखिरी हिस्से के टमटमाटे चिराग थे। वरका काफी लंबी उम्र हो चुकी थी उनकी। सुमलमियन शब वरकत अंतुफिया, फिर रुके नहीं हजरत वरका और इंतकाल कर गए, यानी हजरत वरका का इंतकाल हो गया और वही का सिलसिला मौकूफ हो गया, यानी वही कुछ वक्त के लिए मुनकते हो गई, कुछ वक्त के लिए मौकूफ हो गई। कहते हैं कि इस वाकिए के बाद तकरीबन 3 साल या 2.5 साल या इतने अरसे तक वही का आना मौकूफ हो गया। मतलब कि जिब्राइल अमीन तो आते थे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास, लेकिन कुरान का नुजूल मौकूफ हो गया। देखो हजरत वरका का एक अमल ये बतलाता है कि किसी भी नेक काम के लिए हमारे दिल के अंदर जज्बात तो अच्छे ही होने चाहिए। इसे वरका क्या कह रहे, हालांकि साहिब फिराश बिल्कुल बूढ़े हो चुके, लेकिन हुजूर को क्या कह रहे, आपकी नबुवत का ऐलान होगा, मक्का वाले आपके दुश्मन होंगे, मक्का वाले आपको निकालेंगे, अगर उस वक्त मैं जिंदा रहूंगा पूरी ताकत से मैं आपकी मदद करने के लिए आगे बढ़ूंगा। ये है खैर के काम में ताउन का पाकीजा जज्बा। अगरचे वो मौका हजरत वरका को नसीब नहीं हुआ, लेकिन एक अच्छी नीयत और अच्छे जज्बे पर अजर तो पा लिया ही है उन्होंने इंशाल्लाह। इसीलिए हजरत वरका की सहाबियत मुख्तलफी है, बाद हजरात ने इनकी सहाबियत को साबित किया है, बास कहते हैं कि भाई सहाबियत अभी साबित करना मुश्किल है चूंकि अभी बिल्कुल इब्तदाई मरहले का ये वाकिया है और जो है आगे के अय्याम देखने उनके नसीब नहीं हुए। चलो
فقال لخديجة وأخبر عن الخبر لقد خشيت على نفسي فقالت خديجة كلا والله لا يخزيك الله أبدا إنك لتصيب الرحم وتسلك الحديد وتحمل الكل وتكسب المعدن وتقضي الضيف وتعين على نوائب الحق ثم انطلقت به خديجة رضي الله عنها إلى ورقة بن نوفل لعم خديجة رضي الله عنها فقالت له يا ابن عم اسمع مني أخي فقال له ورقة يا ابن أخي ماذا ترى فأخبره رسول الله صلى الله عليه وسلم خبر ما رأى فقال ورقة هذا الناموس الذي أنزل الله على موسى يا ليتني فيأتت عني يا ليتني يكون حيا إذ يخرجك قومك فقال رسول الله صلى الله عليه وسلم أو مخرجي يوم قال نعم لم يأتي رجل قد منك ما جئت به إلا عودية وإن يدركني يومك أنصرك نصرا مؤزرا ثم لم يمش بركة أن توفي وفطر الوحي متفق عليه
يعني इससे दीन के काम करने वालों को भी एक हौसला मिल गया हजरत वरका के कलाम से कि भाई जो भी दीन का काम लेके उठेगा लोग दुश्मनी करेंगे ही करेंगे, लेकिन उसके बावजूद भी काम जारी रखना है। इसीलिए बाज रिवायतों में उदिया के बजाय उदिया है कि उसको सताया जाता है, लेकिन सारी इजाओं को बर्दाश्त करके भी दीन का काम करना है, उनको एक हौसला मिल गया। और दूसरी बात यह है कि भाई इस तरह की खिदमत खल्क के काम करने चाहिए, اخلاص اور للہیت کے ساتھ چلو.
وزاد البخاري رحمه الله حتى حزن النبي صلى الله عليه وسلم فيما بلغنا حزنا وذا منه مرارا كي يتردى من رؤوس شوارق الجبل فكلما اوفى بذروة الجبل لكي يلقي نفسه منه تبدى له جبرائيل فقال يا محمد انك رسول الله حقا فيسكن لذلك جأشه وتقيب نفسه.
اب وحی یعنی قرآن کا نزول جو بند ہو گیا اور یہ جو اچانک واقعہ ہوا کہ جبرائیل آئے اور حضرت ورقا نے یہ سب باتیں کی, تو نبی کریم صلی اللہ علیہ وسلم کی طبیعت اطہر کے اوپر اس کا بڑا اثر ہوا. اس لیے کہ ایک تو قرآن کی چاشنی, پانچ آیتیں پہلے سنی لیکن اتنی مٹھاس اور اتنی چاشنی ہوئی کہ بار بار اس کلام کو سنے اور بار بار یہ کلام آوے, اس کا اشتیاق. دوسری طرف یہ کہ جبرائیل امین نے آ کر کے جو نورانیت اور جو اللہ تعالیٰ کی کبریائی اور اللہ تعالیٰ کی طرف سے ایک روحانی نسبت جو حضور کے قلب اطہر میں منتقل کی, اس کے ساتھ حضور کو اتنا لگاؤ ہو گیا کہ یہ بار بار ہوئے, یہ بار بار ہوئے جبرائیل کا آنا اور جبرائیل کا میرے اوپر انوار کا فیضان کرنا, یہ بار بار ہوئے اس کا شوق. لیکن آنا منقطع ہو گیا وہی کا, تو اس زمانے میں کیا ہوا, حتی حزن النبی صلی اللہ علیہ وسلم, یہاں تک کہ نبی کریم صلی اللہ علیہ وسلم غم زدہ رہنے لگے, بہت غمگین رہنے لگے, غم کی کیفیت آپ پر طاری ہو گئی. تو یہاں سوال پیدا ہوتا ہے نا کہ پھر وہی اور جبرائیل کی آمد کیوں منقطع ہو گئی؟ تو بعض حضرات تو یوں کہتے ہیں کہ تاکہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کے قلب اطہر کے اوپر اول وحی کی وجہ سے جو ڈر اور گھبراہٹ پیدا ہوئی تھی اس کو دور کرنے کے لیے ایک عرصے تک وحی روک دی گئی. اس لیے کہ کوئی حادثہ ہوتا ہے تو پہلے اس کا اثر دل پہ ہوتا ہے, پھر وقت گزر جاتا ہے تو آہستہ آہستہ اس کا اثر ختم ہو جاتا ہے. تو کہا ایک عرصے تک وحی بند رہی تاکہ وہ اول وحی کی وجہ سے جو گھبراہٹ اور ڈر کی کیفیت وہ ختم ہو جائے. اور بعض حضرات کہتے ہیں کہ نہیں, اس لیے وحی منقطع ہوئی کہ تاکہ آپ کے دل میں مزید شوق پیدا ہو, مزید طلب اور مزید رغبت پیدا ہو, حضور غمگین رہنے لگے. یہاں تک کہ صبح کو آپ کئی مرتبہ نکل کر کے گئے تاکہ پہاڑ کی چوٹی پر چڑھ کے اپنے آپ کو گھیرا دیوے. شواہق شاہق کی جمع ہے, کسی اونچے پہاڑ پر عمارت کے اوپر چڑھ کر کے اپنے آپ کو گھیرا دیوے. اس سے اندازہ لگاؤ کہ حضور کو کتنا غم ہوگا کہ آپ خود کشی کے لیے جا رہے ہیں کہ پہاڑ کے اوپر جاؤں, بلند عمارت پہ جاؤں, خود کو گھیرا دوں میں, کتنا غم ہوگا. وہی کے منقطع ہونے کا اس کا اندازہ لگاؤ. لیکن ہوا کیا, اب یہاں کوئی آدمی یہ سوال نہ کرے کہ بھائی خودکشی تو گناہ ہے, پھر حضور یہ ارادہ کیوں کرتے تھے, ابھی تو شریعت شروع بھی نہیں ہوئی ہے, احکام کی آمد ابھی شروع بھی نہیں ہوئی ہے, ابھی تو صرف تاج رسالت آپ کو پہنایا گیا, اول وحی ابھی تو آئی, ابھی تو مسئلے آئیں گے بعد میں, قانون بعد میں آئیں گے. فَكُلَّمَا أَوْفَى بِذِرْوَةِ جَبَلٍ, جب جب بھی نبی کریم صلی اللہ علیہ وسلم چڑھے کسی پہاڑ کی چوٹی کے اوپر تاکہ پہاڑ پر سے اپنے آپ کو گرا دیوے, تو جبرائیل سامنے آ جاتے اور جبرائیل آ کر کہتے, یا محمد, اے محمد آپ سچے رسول ہو. یعنی جب بھی ان کی تائے وہی سے آپ پہاڑ پہ گئے کہ اب تو کود پڑو, جب بھی ارادہ کیا تو نبی کریم صلی اللہ علیہ وسلم کے سامنے جبرائیل آ کے تسلی دیتے, آپ سچے رسول ہو. اس کی وجہ سے جا شہو اضطراب اور دہشت کا معنی ہے, آپ کا اضطراب اور گھبراہٹ سکون سے بدل جاتا اور آپ کی ذات مطمئن ہو جاتی. یعنی جب بھی کوئی ایسی کیفیت ہوئی جبرائیل نے آ کے تسلی دی, گھبراہٹ ختم اور حضور کو اطمینان ہو جاتا تھا. معلوم ہوا کہ غم کے موقع کے اوپر دوسروں کو تسلی اور اطمینان دے کر ان کا غم دور کرنے کی کوشش کرنی چاہیے. جیسے کہ جبرائیل امین نے جب بھی حضور نے ارادہ کیا سامنے آ کر کے ایسی بات کہی کہ حضور کا غم ہلکا ہو جاوے اور حضور اپنے ارادے کو موقوف فرما لے وے. جی اب تو لوگ غم بڑھانے کی باتیں کرتے ہیں. جی حضرت جابر رضی اللہ تعالی عنہ کہتے ہیں کہ انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا. کیا فرماتے ہوئے سنا؟ جو کچھ دن وہی آنا بند ہو گئی تھی پھر شروع ہو گئی. 3 سال 2.5 سال کچھ دن وہی آنا بند ہو گئی تھی تو کیا ہوا تھا اس کے بارے میں نبی کریم صلی اللہ علیہ وسلم نے وہ واقعہ سنایا کہ کچھ دن گزرنے کے بعد ایک دن میں چل رہا تھا. پہلے بتلایا تھا یہ محلہ جیاد کا واقعہ ہے. تو میں نے آسمان سے ایک آواز سنی. آواز کیا سنی آسمان سے؟ یا محمد انک رسول اللہ, انک رسول اللہ, اے محمد آپ اللہ کے سچے رسول ہو. یہ آواز سنی تھی حضور نے. تو جیسے ہی آواز سنی فرفعت بصری, میں نے اپنی نگاہوں کو آسمان کی طرف اٹھایا کہ یہ کون مجھے کہہ رہا ہے کہ محمد تم اللہ کے رسول ہو صحیح معنی میں؟ تو دیکھا کہ وہ تو وہ فرشتہ ہے جو غار حرا میں میرے پاس آیا تھا, وہی فرشتہ جبرائیل, وہ ہوا میں معلق بیٹھا ہوا ہے جو میرے پاس غار حرا میں آیا تھا. ایک کرسی پر بیٹھا ہے وہ فرشتہ, آسمان اور زمین کے درمیان معلق لٹکا ہوا, ایک بڑی عظیم تخت کرسی پر جبرائیل امین اصلی حالت میں بیٹھے ہوئے تھے. اور دیکھو بالکل اوپر اگر کرسی ہوتی تو دیکھنے میں تکلیف ہوتی, لیکن یہ کنارہ آسمان کا جو ہے اس کی طرف ذرا نیچان کی طرف حضرت جبرائیل امین بیٹھے ہوئے تھے کرسی کے اوپر اصلی حالت کے اندر. تو رعب کے مارے میں گھبرا گیا. فَجُئِسْتُ مِنْهُ رُعْبًا, مارے رعب کے میرے اندر خوف پیدا ہو گیا. اس لیے کہ اتنا بڑا فرشتہ ہوا میں معلق دیکھے تو گھبراہٹ پیدا ہو جاوے. تو نبی کریم صلی اللہ علیہ وسلم یہ منظر دیکھ کر گھبرا گئے, یہاں تک کہ میں زمین کے اوپر گر پڑا. حضور بے ساختہ بے اختیار بے ہوش ہو کے زمین کے اوپر گر پڑے. فجیت اہلی, بعد میں میں اپنے گھر والوں کے پاس پہنچا. الا اہلی, گھر والوں کے پاس حاضر ہوا اور میں نے گھر میں جا کے خدیجہ کو کہا زمیلونی زمیلونی, مجھے چادر اوڑاؤ مجھے چادر اوڑاؤ. فانزل اللہ تعالی, اللہ تعالی نے یہ آیت نازل فرمائی, یا ایہا المدثر قم فانذر وربك فكبر وثيابك فطهر والرجز فاهجر. اے کملی اوڑھنے والے کب تک سو گے؟ کب تک سو گے؟ کھڑے ہو جاؤ, یعنی دین کی دعوت کے لیے مستعد ہو جاؤ. فانذر, بہت شفقت اور محبت سے لوگوں کو جہنم کی آگ سے ڈراؤ. وربك فكبر, اور اپنے رب کی تکبیر بیان کرو. جب یہ وربک فکبر والی آیت نازل ہوئی تو نبی کریم صلی اللہ علیہ وسلم نے بے ساختہ کہا اللہ اکبر, اور حضرت خدیجہ نے بھی کہا اللہ اکبر, اور دونوں میاں بیوی کو, خاص طور پر حضرت خدیجہ کو بے حد اطمینان نصیب ہوا اور یقین ہو گیا کہ یہ جو کچھ ہو رہا ہے یہ اللہ کی طرف سے وحی ہے اور آپ کو اللہ کی طرف سے نبی بنایا جا رہا ہے. پورا اطمینان ہو گیا. اس لیے پیچھے جو روایت گزری کہ جس کے اندر اول ملاقات کے بعد حضور کو گھبراہٹ پیدا ہو گئی تھی, تو وہاں شرح یہی لکھتے ہیں کہ ابھی اطمینان نہیں تھا کہ یہ کیا ہو رہا ہے, یہ سب انوکھی انوکھی نئی نئی چیزیں, یہ ہو کیا رہی ہے کہ غار حرا میں بیٹھا تھا, کوئی آیا اور مجھے دبایا اور مجھے پڑھایا, یہ سب ہو کیا رہا ہے. تو ابھی پوری طور پر جو ہے معلوم نہیں تھا, اسی لیے یہ گھبراہٹ تھی. لیکن جب اطمینان ہو گیا, دل کے اندر سکون ہو گیا کہ یہ تو من جانب اللہ وہی آ رہی ہے, اور اس پر حضرت ورقا کی تائید شامل حال ہو گئی پچھلی آسمانی کتابوں کی روشنی میں, اسی لیے پورا اطمینان ہو گیا. وربک فکبر وثیابک فطہر, اور اپنے کپڑوں کو پاک صاف کرو, یعنی ناپاکی سے کپڑوں کو پاک کرو. بعض نے سیاب سے نفس کو مراد لیا ہے, اپنے نفس کو رذائل سے پاک کرو. ایک مطلب یہ ہے کہ نجاست سے محفوظ رکھو, صفائی کی طرف دھیان دو, پوری توجہ دو. دیکھو یہ صفائی چاہے نفس کی ہو چاہے ظاہر اور کپڑے کی ہو, ابتدائی وحی کے اندر یہ شامل ہے, ابتدائی وحی میں شامل ہے. اور آج مسلمان نفس کے بھی گندے اور ظاہر کے بھی گندے, جو چیز ابتدائی وحی سے نزول میں شامل ہے اس چیز کی طرف دھیان دینا چاہیے. والرجز فاہجر, رجز بت کو بھی کہتے ہیں, عذاب کو بھی کہتے ہیں, شرک کو بھی کہتے ہیں, یعنی بت پرستی کو آپ چھوڑ دیجئے. حضور چھوڑے ہی ہوئے تھے لیکن آئندہ بھی اس سے بچنے کا اہتمام کیجئے, اور جو ہے امت کو بت پرستی سے بچائیے, یا عذاب اور عذاب کے اسباب سے امت کو بچائیے. والرجز فاہجر ثم حمی الوحی, پھر وحی کا آنا منقطع ہو گیا, ارے پھر وحی کا آنا بڑھ گیا, گرم ہونا یہ مانا آتا ہے. ثم حمی الوحی, وحی گرم ہو گئی یعنی وحی کی آمد بہت زیادہ ہو گئی, بکثرت وحی کے آنے کا سلسلہ شروع ہو گیا. وتتابع, اور لگاتار وحی نبی کریم صلی اللہ علیہ وسلم کے اوپر آنے لگی. جی.
وعن عائشة رضي الله عنها أن الحارث بن هشام سأل رسول الله صلى الله عليه وسلم يقول, فقال يا رسول الله كيف يأتيك الوحي؟ فقال رسول الله صلى الله عليه وسلم, أحيانا يأتيني من تشلسلة الجرس وهو أشد عليه فيفسم عني, وقد وعيت عنه ما قال, وأحيانا يتمثل لي الملك رجلا فيكلمني فأعيبا يقول. قالت عائشة رضي الله عنها, ولقد رأيت ينزل عليه الوحي في اليوم الشديد البرد فيفسف عنه وإن جبينه لا تفسد عرقا.
حضرت عائشہ رضی اللہ تعالی عنہا سے منقول ہے کہ حارث ابن ہشام نے ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم کو سوال کیا, اے اللہ کے رسول, آپ کے پاس وحی کس طریقے سے آتی ہے, کیفیت کیا ہے آپ کے پاس وحی کے آنے کی, ذرا آپ ہم کو سمجھائیے. تو نبی کریم صلی اللہ علیہ وسلم نے کیا فرمایا, مختلف شکلیں ہیں نزول وحی کی. احیانا یاتینی مثل صلصلۃ الجرس, کبھی کبھی تو میرے پاس وحی آتی ہے گھنٹی کے گنگنانے کی, گھنٹی کے بجنے کی آواز کی طرح, گھنٹی کے بجنے کی آواز کی طرح. یعنی گھنٹی کیسے بجتی ہے, بجانے والا بجائے اور کیسی بجتی ہے, مسلسل لگاتار, کا اس طریقے سے میرے اوپر وحی آتی ہے. تو گویا نفس وحی کو تشبیہ دی گئی مسلسل بجنے والی گھنٹی سے. نمبر دو, وحی جب آنے والی ہوتی تو حضرت جبرائیل امین کی آواز گھنٹی کی آواز کی طرح نکلتی, تاکہ پورے طور پر وحی کے لیے تیار ہو جاوے, دوسرے جو کچھ کام کاج ہو وہ چھوڑ کر کے وحی کے لیے تیار ہو جاوے. जैसे कि भाई घर में आप कुछ काम कर रहे, किसी ने बाहर से घंटी बजाई तो आप घर के सारे काम काज छोड़ करके बाहर से आने वाले की तरफ कैसे मुतवज्जे हो जाते हो। तो वही जब आने वाली होती तो जिब्राइल अमीन की आवाज मिसले सलसलतुल जरस होती, ताकि पूरे तौर पर वही के लिए तैयार हो जावे और जहनी फिक्री ताकत जमा करके सिर्फ वही की तरफ मुतवज्जे हो जावे। चूंकि ये मामला बड़ा सख्त होता था नुजूले वही का, वही का मामला ऐसा नहीं होता था कि जैसे कि आदमी खा भी रहा है, ने फोन पे बात भी कर रहा है, ने बात सुन भी रहा है, लिख भी रहा है, ने फोन पे बात भी कर रहा है, ने सुन भी रहा है, ऐसा मामला थोड़ा ही था वही का। वही का मामला बड़ा सख्त था। और सलसलतुल जरस, सलसला कहते हैं मुसलसल बजने वाली आवाज, जबकि एक आवाज दूसरे आवाज में दाखिल हो जावे और मुसलसल जो है बजती रहे, ऐसी आवाज को सलसलतुल जरस कहते हैं। यहां एक तशबीह जो दी जा रही है, ये आम लोगों को समझाने के एतबार से ये तशबीह दी जा रही है सलसलतुल जरस से। इसलिए फरमाया मिसल, मिसल का लफ्ज, यानी तुम लोग अगर उसको समझना चाहो तो यूं समझ लो घंटी बजने की आवाज की तरह मेरे ऊपर वही आती थी। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने समझाने के लिए उनको कहा, वहुवा अशद्दुहु अलैया, और वो वही मेरे ऊपर बहुत सख्त होती थी, वो वही मेरे ऊपर बहुत सख्त, अशद्दुहु अलैया, बहुत सख्त होती थी। क्यों? वही के अल्फाज का इदराक, वही के मफहूम को समझना, वही के मकसूद को पा लेना, ये बहुत मुश्किल काम होता है, बहुत मुश्किल काम। देखो एक घंटी की आवाज बजे तो उस घंटी के अंदर क्या मफहूम अदा हो रहा है उसको समझना बहुत मुश्किल होता है। अभी इस तरह की जो मुबहम आवाजें होती है ना, उसके अंदर आदमी जो चाहे उसका मतलब निकाल सकता है। जैसे कि आप लोगों ने तो वो दौर नहीं देखा, टेलीग्राम होते थे, तार जिसको कहते हैं, तार, पहले टेलीग्राम। ये जब जमाने में फोन जो है ना नादिरुल वजूद चीज थी, तो किसी का इंतकाल हो जाए, कोई खबर है, तो बाहर से टेलीग्राम आते थे, उसको गुजराती में तार कहते थे कि तार आए हो। हालांकि एक भी तार होता नहीं था, लेकिन तार कहते थे उसको। अपनी अभी डाक खाने में पीछे उसकी छोटी ऑफिस थी, तार ऑफिस करके, तो उसमें वो कोई वायर वायर का कनेक्शन नहीं, जमीन में बहुत नीचे गहराई तक वो कुछ तार वार दफन करते थे। फिर जहां से तार होवे तो कुछ खट 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 किस्म की खास आवाज निकल देती, ऐसी खास आवाज कि आप वो तार ऑपरेटर के पास, टेलीग्राम ऑपरेटर के बाजू में आप बैठे हो तो आपको भी नहीं समझ में आएगा कि इसमें ये खटाखट खट खट खाट खट अलग अलग अंदाज की खटखट की आवाज निकल देती, क्या कह रहे हैं आपकी समझ में नहीं आएगा, लेकिन वो टेलीग्राम ऑपरेटर समझ जाएगा और वो खटखट की आवाज से वो अल्फाज मुरतब करेगा कि ये खट निकला उससे क हुआ, ये खाट निकला उससे ख हुआ, और इस तरह वो पूरा जुमला मुरतब करता था। यूसुफ चचा लंदन में गुजरी गया, और फिर एक आदमी आवे लेकर के, आधी रात भी पौनी रात भी साइकिल पर आवे और आके उठावे कि तुम्हारा तार आया है, तो अक्सर तो तार लेने से पहले इन्ना निल्ला पढ़ ही लेने का, फिर अंदर पढ़ने का क्या लिखा हुआ है, किसका इंतकाल हो गया। तो पहले ये सिस्टम थी टेलीग्राम और तार की, तो वो आवाज में क्या मफहूम है वो हरेक के बस में होता नहीं था, इस तरीके की आवाज। तो चूंकि वही के अल्फाज मफहूम मकसूद को समझना ये जो है एक बड़ा मुश्किल काम था, इसलिए जो है अशुद्दुहु अलैया वो मेरे लिए बहुत मुश्किल काम था। दूसरी बात क्या थी, मुतकल्लिम और सामिअ के दरमियान हर तरह से मुनासबत होनी चाहिए, तो बोलना और सुनना दोनों आसान होवे। मुतकल्लिम और सामिअ सुनने वाले दोनों में मुनासबत हो तो आसान हो जावे। अब देखो आप भी इंसान, मैं भी इंसान, मैं बोलूं आप सुने, कोई इतना मुश्किल मामला नहीं है, लेकिन अगर अभी हम सब बैठे हैं खामोश हो जाए और कोई जिन्नात इस कोने से बोले तो सामे इंसान और मुतकल्लिम जिन्नात तो कितना भारी हुई जिन्नात, सब अभी दरसगाह छोड़ के भागेंगे। तो यहां क्या मामला हो रहा है कि मुतकल्लिम है नूरी सिफत मलकूती सिफत जिब्राइल अमीन और सामे है बशर, सामे है बशर और मुतकल्लिम कौन है एक नूरी मखलूक हजरत जिब्राइल अमीन। इसीलिए मुतकल्लिम और सामे के दरमियान रब्त भी तो होना है और दोनों के दरमियान में रब्त पैदा करना, ये चीज गिरानी का बाइस हो जाती थी।